आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Till day.
अनि मित्र, म आशा गर्दछु कि आज पनि तपाईँ सबै यस बाइबल अध्ययन कार्यक्रमको निम्ति तयारीको साथ आइपुगिसक्नु भएको छ। मित्र, तपाईँलाई यो अवगत गराउन चाहन्छु कि आज हामी नयाँ पुस्तकबाट वचन अध्ययन गर्न गइरहेका छौं। अनि तपाईँलाई थाहा छ त्यो पुस्तक के हो, कुन हो भन्दा त्यो पुस्तक हो यसैयाको पुस्तक। अनि आशा गर्दछु यस पुस्तकबाट पनि तपाईँहरूले धेरै धेरै आत्मिक आशिषहरू पाउन गइरहनु भएको छ। म यो तपाईँहरूलाई निवेदन गर्न चाहन्छु कि आफ्ना परिवारहरूलाई, आफ्ना मित्रहरूलाई पनि यो वचन अध्ययनमा भाग लिनलाई उत्साह दिनुहोस्, ताकि यस वचन अध्ययनमा उनीहरूले पनि धेरै धेरै आत्मिक आशिषहरू पाउन सकेका हुन्। साथै नियमित रूपले यो वचन अध्ययनमा तपाईँहरू भाग लिनुहोस्। हामी करिब 3 महिना जति यस पुस्तकबाट वचन अध्ययन देख्नेछौ। अनि म आशा गर्दछु निश्चय नै परमेश्वर आफ्नो वचनद्वारा हामी हरेकलाई अझ धेरै भन्दा धेरै आत्मिक आशिष दिनुहुनेछ र धेरै आत्मिक कुरा यस पुस्तकबाट हामीलाई सिकाउनुहुनेछ। साथै आफ्ना सुझावहरू पनि हामीलाई पठाउन सक्नुहुनेछ, प्रार्थनाका विषयहरू पनि हामीलाई पठाउन सक्नुहुनेछ। हामी यिनीहरूलाई हृदयबाट नै स्वागत गर्नेछौ। त आउनुहोस् मित्र, हामी छोटो प्रार्थना गरेर आजको वचन अध्ययनलाई आरम्भ गरौं र आज हामी खालि यसैयाको पुस्तकको परिचय भाग मात्र देख्नेछौ। प्रभुजी, हामी तपाईँलाई धन्यवाद दिन्छौ किनकि आज पनि तपाईँले हामीलाई यो अवसर दिनुभएको छ नयाँ पुस्तकबाट वचन अध्ययन गर्ने। प्रभुजी, करिब हामी 3 महिनासम्म यस पुस्तकबाट तपाईँको वचन देख्नेछौ। हामी प्रार्थना गर्छौ प्रभु, आफ्नो ज्ञान बुद्धि हामी हरेकलाई दिनुहोस्, ताकि हामी तपाईँको वचन बुझ्न सकौं र यहाँबाट हामी तपाईँको महानता, तपाईँको सुन्दरता, तपाईँको पवित्रता हामी देख्न सकौं र प्रभु तपाईँको नामको हामी महिमा गर्न सकौं। प्रत्येक मित्रहरूलाई तपाईँको हातमा समर्पण गर्न चाहन्छु। उनीहरूलाई आशिष दिनुहोस्। निराशमा छन्, दुःखमा छन्, आँसुमा छन् भने प्रभु आफ्नो कृपा उनीहरूमाथि लगाइदिनुहोस्। मलाई थाहा छैन उनीहरूको समस्या, तर तपाईँलाई थाहा छ र म केही गर्न सक्दिनँ त्यसको निम्ति, तर म प्रार्थना गर्न सक्छु र प्रार्थना गर्न चाहन्छु र प्रार्थना गर्दछु कि प्रभु आफ्नो महान कृपा, अनुग्रह अनि आफ्नो दया उनीहरूमाथि लगाउनुहोस्। तमाम कष्ट दुःखबाट मुक्त गर्नुहोस्, आफ्नो शान्ति आनन्द दिनुहोस्। वचन अध्ययनबाट पनि हामी हरेकलाई आशिष दिनुहोस्। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशु ख्रिस्टको नाममा माग्दछु, आमेन। मित्र, मैले अहिले भर्खरै भनिहाले कि आज हामी खालि परिचय भाग मात्र देख्नेछौ। यसैयाबाट आरम्भ भएर पुरानो नियममा भरि निरन्तर त्यहाँ शास्त्रको त्यो खण्ड छ जुनलाई बाइबलको अगमबाडीक अंश भनिदछ। यसको मतलब यो होइन अगमबाडी खालि यसैयाको पुस्तकबाट मात्र आरम्भ हुन्छ, यो होइन। किनभने अगमबाडीको सम्बन्धमा बाइबलका पहिला 5 पुस्तक पञ्चशास्त्रमा पनि छ जुनको मोसाले लेखेका थिए। यद्यपि अगमबाडी कुराहरू यस खण्डमा अधिकांश र धेरै मात्रामा भए तापनि अगमवक्ताहरू भविष्य वक्ताहरू भन्दा अझ अधिक कुरा थिए। तिनीहरू अति नै दयनीय अवस्थामा परमेश्वरद्वारा खड़ा गरिएका जनहरू थिए, जब न पुजारी न राजा नै योग्य स्रोत थिए जुनद्वारा परमेश्वरको अभिव्यक्त बहन सक्थ्यो। अगमबाडीका यी पुस्तकहरूमा इतिहास, कविता र व्यवस्था समावेश छ, तर तिनीहरूका प्राथमिक सन्देश चाहिँ अगमबाडी हो। हरेक लेखक यसैयादेखि मलाकीसम्म सबै परमेश्वरका अगमवक्ता हुन्। आजकल हामी यो कुरा अगमवक्ताहरूको कृत्रिम विभाजन बनाउँदछौ। तिनीहरूलाई मुख्य अगमवक्ताहरू र अमुख्य यानि सानो अगमवक्ताहरू भन्दछ, अंग्रेजीमा मेजर प्रोफेट्स एण्ड माइनर प्रोफेट्स को उपाधि दिएर। जहाँसम्म मेरो सम्बन्धमा सबै अगमवक्ताहरू मुख्य वर्गमा हुन् र मुख्य वर्गमा छन्। मलाई लाग्दैन कि तपाईँ तिनीहरू कसैलाई पनि अमुख्य वा सानो वर्गमा राख्न सक्नुहुन्छ। यो कृत्रिम विभाजन पुस्तकको लम्बाईको आधारमा तय गरिएको छ, मुख्य विषय वस्तुको आधारमा होइन। कुनै कुनै सानो अगमवक्ताहरू माइनर प्रोफेट्स एटम बम जस्तै, परमाणु बम जस्तै छन्। देखाइमा
तिनीहरू साना हुन सक्छन्, तर तिनीहरूको मुख्य विषयवस्तु वास्तवमा भयानक महान छन्। यी अगम वक्ताहरूले केवल दूरीमा रहेको भविष्यका घटनाहरूका बारेमा मात्र बोलेनन्, तर तिनीहरूले तत्कालिक भविष्यमा स्थानीय घटनाहरूका बारेमा पनि बोले। मोसेक व्यवस्था अनुसार परमेश्वरको मुनि अगमबाडी कामको लागि यज्ञ हुनको खातिर तिनीहरूले यस तरिकामा बोल्नै पर्दथ्यो। पुजारी, राजा र अगमवक्ताको कानून नियमको पुस्तकमा दिइएको छ, व्यवस्थाको पुस्तकमा। अगमवक्ताको लागि नियमको ध्यान दिनुहोस्, व्यवस्था 18:20-21 पदमा, तर मैले आज्ञा नै नगरेको वचन मेरो नाउँमा बोल्ने वा अन्य देवताको नाउँमा बोल्ने दृष्टता जुन अगमवक्ताले गर्छ त्यसलाई जीवित नराख्नु। औ कुनै वचन परमप्रभुले बोल्नु भएको होइन भनेर थाहा पाउने उपमा चाहिँ यो हो, कुनै अगमवक्ताले परमप्रभुको नाउँमा बोलेपछि त्यो कुरा पूरा भएन वा सत्य ठहरेन भने त्यो परमप्रभुले भन्नुभएको वचनै होइन। ती सबै त्यही अगमवक्ताको मनगढन्त कुरा हो। तिमीहरू त्यसदेखि नडराउन, भयभीत नहुन। मित्र, यदि स्थानीय घटना बिल्कुल उही तरिकामा पूरा भएन जस्तो कि अगमवक्ताले बोले थिए, उसलाई झुटा अगमवक्ताको रूपमा विचार गरिन्दथे र उसलाई कठोरतापूर्वक सजाय दिइन्थे। तपाईँ यस कुरामा निश्चय हुन सक्नुहुन्छ कि झुटा अगमवक्ताको सन्देश प्रेरित शास्त्रको पुस्तकलाई लाइब्रेरीमा छैन। अगमबाडी पुस्तकहरू ती घटनाहरूले भरिएका छन् जुन स्थानीय र पूरा भएका अगमबाडीका घटनाहरू हुन्। यदि तपाईँ यसैयाको दिनमा रहनु भएको भए तपाईँले कसरी जान्नुहुने थियो कि उनी अगमवक्ता थिए? तपाईँले उसको स्थानीय अगमबाडीहरूको आधारमा चिन्नुहुने थियो। उसले केवल टाढा दूरीमा रहेको भविष्यमा हुने घटनाहरूको बारेमा मात्र बोलेनन्, जस्तै प्रभु येशूको पहिलो र दोस्रो आगमन, तर उसले स्थानीय कुराहरूको बारेमा पनि बोले जो नजिकको भविष्यमा घट्ने थिए। यदि उसको स्थानीय अगमबाडीहरू बिल्कुल उही ज्यूको त्यूको रूपमा पूरा हुन नआए उसलाई झुटा अगमवक्ताको रूपमा विचार गरिन्दथे र त्यहाँ जोखिम थियो कि तिनलाई ढुङ्गाले हानिएर मारिन्दथे। अगमबाडी पुस्तकहरू पहिले नै पूरा भइसकेका स्थानीय अगमबाडीहरूले भरिएका छन्। हरेक अगमवक्ताहरूले आफूलाई सत्य अगमवक्ता सिद्ध गराउन स्थानीय अगमबाडीहरू बोलेथे, दिएथे। यो कुराको याद राख्नुहोस् कि पूरा भएको अगमबाडी र पूरा नभएको अगमबाडी बीच भिन्नता बनाउन धेरै नै आवश्यक छ। जब कुनै अगमबाडी सर्वप्रथममा दिँदथ्यो, यो निश्चय नै पूरा नभएको अगमबाडी थियो। जबकि अगमबाडीहरू दिइएको समयदेखि अनि धेरै संख्यामा ती अगमबाडीहरू पूरा भइसकेका छन्। यी मानिसहरूले बोलिरहेका परमेश्वरको वचनको पूरा भएको एक सबभन्दा महान प्रमाण हो तिनीहरूका हजारौं अगमबाडीहरू पूरा भएका छन्, ज्यूको त्यू भएर पूरा भइसकेका छन्। मानिसले भविष्यको अनुमान गर्न सक्दैन, अरू त के मौसम रिपोर्ट दिने मानिसले पनि 24 घण्टा पहिले आफ्नो ठिक रिपोर्ट दिने काममा कठिनै छ। यद्यपि उसँग आधुनिक नवीनतम यन्त्रहरू भए तापनि तिनीहरूका अगमबाडीहरू पनि कहिले कहीँ फेल खाँदछ, असफल हुन्छ। तर हरेक अगमवक्ताहरूले बोलेका अधिकांश अगमबाडीहरू पूरा भए। हा मित्र, खालि परमेश्वरको पवित्र आत्माले मात्र त्यस्तो जानकारी सूचना दिन सक्छ जुन बिल्कुल ठिक हुन्छ। ख्रिष्टका पहिलो आगमनको बारेमा सयौं अगमबाडीहरू दिएका थिए, तपाईँलाई थाहा छ तिनीहरू ज्यूको त्यू भएर पूरा भए। किन परमेश्वरले ख्रिष्टको पृथ्वीमा पहिलो आगमनको बारेमा त्यति धेरै अगमबाडीहरू दिनुभयो? त्यहाँ तर्कसंगत र स्पष्ट उत्तर छ मित्र। पृथ्वीमा प्रभु येशु ख्रिष्टको आगमन एक महत्वपूर्ण घटना थियो। परमेश्वर चाहनुहुन्न थियो कि इसरायलका सन्तानहरूले उहाँलाई चुकाएको, उहाँलाई मिस गरेको परमेश्वरले उहाँको बारेमा त्यति धेरै र त्यति स्पष्ट रूपमा जानकारी दिनुभयो कि इसरायलसँग उहाँलाई नजान्ने नचिन्ने कुनै बहाना थिएन। जब उहाँ यो पृथ्वीमा आउनु भएको थियो, उदाहरणको निम्ति म तपाईँलाई गराएसी उदाहरण दिन चाहन्छु। मानिलियो मलाई तपाईँको शहरमा बोलाउनु भयो, तपाईँ मलाई सोध्नुहोला, जब तपाईँ स्टेशनमा आउनुहुन्छ वा बस स्टपमा आउनुहुन्छ त्यस बेला तपाईँलाई कसरी चिन्ने? म तपाईँलाई पूर्ण जानकारी सहित पत्र पठाउनेछु। यो भन्दै म यो फल्ना फल्ना समयमा फल्ना फल्ना गाडीमा वा रेलमा आउँदैछु। म फल्ना फल्ना रंगको कपड़ा पहिरहेको हुनेछु। मेरो हातमा फल्ना फल्ला प्रकारको ब्याग हुनेछ, झोला हुनेछ। मेरो शिरमा फल्ला फल्ला प्रकारको टोपी हुनेछ। जब तपाई स्टेशनमा आउनुहुन्छ, के तपाई सोच्नुहुन्छ कि मलाई चिन्न सक्नुहुनेछ? जब येशू 2000 वर्ष पहिले यो पृथ्वीमा आउनुभयो, ती मानिसहरू जससँग पुरानो नियम थियो, तिनीहरूले स्पष्ट रूपमा थाहा पाउनु पर्ने थियो कि बेतलेमको गाईको ढोडमा येशूको जन्म हुनेछ भन्ने कुराको, अनि उहाँको प्रतीक्षा गरिरहनु पर्ने थियो वा उहाँको जन्मको खबरको लागि प्रतीक्षा गरिरहनु पर्ने थियो, किनभने उहाँको बारेमा तिनीहरूले आवश्यक तमाम जानकारीहरू पुरानो नियममा दिइसकेका थिए र तिनीहरूसँग त्यो जानकारी थियो। जब ज्योतिषहरू प्रकट भए आए पूर्वको देशबाट प्रभु येशूको खोजी गर्दै, कमसेकम इसरायलीहरूले तिनीहरूसँग उहाँको दर्शन गर्न वा उहाँको बारेमा जान्न रुचि र जिज्ञासा देखाउनु पर्ने थियो, तर तिनीहरूले त्यो कति पनि गरेनन्। ओ, उहाँको आगमन कति महत्वपूर्ण थियो र कति स्पष्ट रूपमा परमेश्वरले यसको अगमबाडी गर्नुभएको थियो। अगमवक्ताहरू अति नै धेरै गरेर राष्ट्रवादी थिए। तिनीहरूले उच्च स्थानमा र निच स्थानमा हुने पापहरूको डाँटे, हकारे, हप्काए। तिनीहरूले राष्ट्रलाई चेतावनी दिए। तिनीहरूले घमण्डीहरूलाई नम्र हुन र परमेश्वर कहाँ पश्चापी हृदय लिएर फर्कन आह्वान गरे। तिनीहरूका सन्देशहरूमा आँसु र आगहरू मिसिएका हुन्थे, जुन एक दण्ड र विषाद मात्र थिएन, किनकि तिनीहरूले परमप्रभुको दिन र पछि आउने भावी महिमाको देखेथे। तिनीहरू सबैले अन्धकारमा भएर अगाडि नयाँ दिनको उदयको देखेथे। पापको रातमा तिनीहरूले उद्धारकर्ता, सर्वभौ सत्ता, सर्वोच्च परमेश्वरको आगमनको ज्योतिको देखे। तिनीहरूले हजार वर्षीय मसीहको राज्य, मिलेनियम किङडम अनि यसको सारा परिपूर्णता सहित आइरहेको देखे। अगमवक्ताहरू अलौकिक मानिस थिएनन्। तिनीहरू हामी जस्तै मानिसहरू थिए, तर परमेश्वरको निम्ति बोलेकोले गर्दा तिनीहरूका सन्देश अझै अचूक प्रेरित परमेश्वरको वचन हो, यसलाई नयाँ नियमका लेखकहरूद्वारा साबित गरिएका छन्। पहिलो पत्रुस 1:10-11 पदमा अनि दोस्रो पत्रुस 1:15-21 पद अनुसार। अनि प्राय गरी अगमवक्ताहरूले आफ्नो बारेमा त्यति धेरै जानकारी दिएका छैनन्। तिनीहरूले आफ्ना व्यक्तित्वहरू, आफूले घोषणा गरेका अगमबाडीमा त्यति धेरै उल्लेख गरेनन्। यर्मिया र होसियाको बारेमा हामी अति नै कम जान्दछौ, अनि यसैयाले आफ्नो बारेमा अति नै कम इतिहास दिन्छन्। तिनको जीवन र सेविकाईको बारेमा अति नै कम संकेत पदहरू छन्। यसैया 1:1 उसले समयको दिन्छ जुनमा उसको जीवनको उल्लेख छ। भनिएको छ, यहुदाका राजाहरू उज्जिया, योताम, आहाज र हिजकियाको पालामा यहुदा र यरूशलेमका विषयमा आमोसको छोरा यसैयाले देखेको दर्शन। यसैया 6:6 उसले आफ्नो व्यक्तिगत बोलावट र आज्ञाको रेकर्ड गर्दछ। यसैयाले अगमबाडी गरेको दिनमा यहुदामा अन्धकारको दिन थिएन। उज्जिया र हिजकिया ईश्वर भक्त राजहरू थिए जसले परमेश्वरलाई सेवा गर्न खोजे। त्यहाँ कोही कोही छन् जसले विश्वास गर्दछन् कि यसैया दाउदको राजकीय घरानाका व्यक्ति थिए। मित्र, यो अनुमानको कुरा हो र निश्चय नै यसको प्रमाणित गर्न सकिँदैन। अनि यसैयाको अगमबाडी सम्पूर्ण बाइबलको संगठनसँग बिल्कुल मिल्दो जुल्दो छ। यो एक समानता निम्न तुलनामा देख्न सकिन्छ। बाइबलमा 66 पुस्तक छन् भने यसैयाको पुस्तकमा 66 अध्याय छन्। पुरानो नियममा 39 पुस्तक छन्। यसैयामा 39 अध्यायहरू व्यवस्था र परमेश्वरको सत्ता वा सरकार सम्बन्धित छन्। बाइबलको नयाँ नियममा 27 पुस्तक छन् अनि यसैयामा 27 अध्यायहरू परमेश्वरको अनुग्रह र उहाँको उद्धार सम्बन्धित छन्। अनि मित्र, यो पुस्तकको लेखक यसैया स्वयं नै हुन्। यसैयाले धेरै स्थानीय घटनाहरूको बारेमा अगमबाडी गरे। जब यरूशलेम असुरहरूद्वारा घेराबन्दी गरिए, यसैयाले अति नै साहसी अगमबाडी गरे। यसैया 37:33 पदमा भनिएको छ, यसकारण असुरका राजाको विषयमा परम प्रभु यो भन्नुहुन्छ, त्यो शहरमा आउने छैन, त्यसले त्यहाँ एउटै काँड पनि हान्ने छैन। साथै हामी देख्छौ यसैया 38 यसैयाले हिजकिया राजाको बिमारीको बारेमा अगमबाड़ी गरेथे। त्यहाँ अन्य अगमबाड़ीहरू छन् जुन उनको जीवनकालमा पूरा भएनन्, तर तिनीहरू आज पूरा भएको स्थानमा खड़ा भएको देख्छौ। उदाहरणको निम्ति बाबिलको शहर सम्बन्धमा उसको अगमबाड़ीहरू यस प्रकार छ, यसैया 13:19-22 भनिएको छ। यसैया 13:19-22 औ राज्यहरूको शोभा बाबेल जसको गौरवमा कल्दीहरू गर्व गर्दछन्, त्यो चाहिँ सदोम र गमोरालाई परमेश्वरले पल्टाउनुहुँदा गर्नु भएझै नाश गर्नुहुनेछ। त्यसको कहिले आबादी हुने छैन, पुस्तौंसम्म त्यहाँ कोही बस्ने छैन, कुनै अरबीले त्यहाँ आफ्नो पाल टाँग्ने छैन, गोठालाहरूले आफ्नो बगाल त्यहाँ विश्राम गर्न दिने छैन, तर जंगली जनावरहरूले त्यहाँ विश्राम गर्नेछ। तिनीहरूका घरहरू स्यालहरूले भरिएका हुनेछन्, सतर मूर्खहरू त्यहाँ बस्नेछन् र वन देवहरू त्यहाँ नाच्नेछन्। औ बुवासाहरू तिनीहरूका किल्लाहरूमा र स्यालहरू तिनीहरूका सुन्दर सुन्दर महलहरूमा कराउनेछन्। त्यसको समय नजिकै आएको छ र त्यसको दिन अब धेरै छैन। अनि आगे बाबेलको सम्बन्धमा अगमबाड़ी पूर्णता यसैया 13:19-22 रेकर्ड गरिएको छ। बाबेलमा खोज र खुदाईले यी अगमबाड़ीहरूको बिल्कुल सत्यताको यथार्थको प्रकट गरे। बाबेलको पर्खालहरूको 50 मिल भन्दा धेरै खुदाई गरिएको छ। यो महान सभ्यताको संस्कृति अझै मनमा पस्नेछ, प्रभावकारी छ। तर यसैयाको लिखित वचन अनुसार आज यो विध्वंसहरू र धुलोहरूमा पसिरहेको छ। यो धेरै उदाहरण मध्ये एक उदाहरण हो। अन्य उदाहरणहरू जब हामी यो पुस्तकमा प्रवेश गर्दै आगे बढ्नेछौ त्यस बेला देख्नेछौ। नयाँ नियमले प्रभुलाई आफ्नो विषयको रूपमा पेश गर्दछ, अनि उही प्रकारले यसैयाले पनि प्रभु येशूलाई आफ्नो मुख्य विषयको रूपमा पेश गर्दछन्। यसैयालाई 5 प्रचारक भनिएको छ र यसैयाको पुस्तकलाई 5 सुसमाचार पनि भनिन्दछ। ख्रिस्टको कन्याबाटको जन्म, उहाँको आचरण, उहाँको जीवन, उहाँको मृत्यु, उहाँको पुनरुत्थान र उहाँको दोस्रो आगमन यसैया अति नै स्पष्ट गरी निश्चित गरी पेश गरिरहेका छन्। त मित्र, जब हामी परमेश्वरको वचन अध्ययन यसैयाको पुस्तकबाट हेर्न गइरहेका छौं, हामी हरेक बडो मनको तयारीको साथ आउ र त्योभन्दा पहिले नै यदि तपाईहरूसँग बाइबल घरमा छ भने प्रत्येक पुस्तक प्रत्येक अध्याय पढ्नुहोला, ताकि जब हामी प्रत्येक अध्याय अध्याय र पदपद गरेर जान्छौ बुझ्नलाई आसानी हुनेछ। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 9847035679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 9847035679, 9847035679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।